शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा ईश्वरी बरालसँगै रविन्द्र सुवेदीको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनसहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
आज मिति 2078 साल वैशाख 3 गते शुक्रबार, नेपाल सम्मत 1141, अप्रिल 16 तारिख सन् 2021।
नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
गण्डकी प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता, कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने।
स्वास्थ्य मापदण्ड लत्याउँदा विद्यालयहरू कोरोनाको उच्च जोखिममा, शिक्षण संस्था बन्द गर्ने कि नगर्ने भन्नेमै अन्यल।
ठेकेदारको लापरवाहीका कारण कर्णालीमा खाद्यान्न ढुवानीमा समस्या, नेपालले भारतबाट बिजुली किन्ने ढोका खुल्यो, बेच्ने बन्द।
भारतमा एकै दिन 2,16,000 भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि, झण्डै 4,000 संक्रमितको मृत्यु।
र आइपिएल क्रिकेटमा राजस्थानद्वारा दिल्ली 3 विकेटले पराजित।
हरिबहादुर, मैले आफूलाई चाहिने तरकारी किने, पैसा कति भयो ल भन त?
आलु टमाटर प्याज जम्मा 237 रुपियाँ।
लु, 1,000 रुपियाँको नोट छ, 237 रुपियाँ काटेर बाँकी पैसा फिर्ती देऊ मलाई।
ए मदन बहादुर, यहाँ त नगद चल्दैन है, विद्युतीय भुक्तानी मात्रै हो। तिम्रो नोट नकल हो कि सकल हो, कसरी छुट्याउने? 1,000को नोटबाट 237 रुपियाँ घटाऊ, फेरि क्यालकुलेटर थिच्यो, अनि त्यो फिर्ता दिन खुद्रा रकम कहाँबाट खोज्ने? यस्तो भलाद्री मान्छे भएर पनि त्यस्तो नगदको झन्झट कारोबार गर्ने हो? जुवाना कहाँबाट कहाँ पैसा?
ए हरिबहादुर, तिमी साँच्चै विद्युतीय भुक्तानी लिन्छौ भने?
हेर मदन बहादुर, सानिमा ब्याङ्कको क्युआर कोड अचेल, धेरैजनाले तरकारीको पैसा सोझै क्युआर कोडबाट तिर्नुहुन्छ, मलाई नगदको झन्झटै छैन। सोझै मेरो सानिमा ब्याङ्कको खातामा जम्मा हुन्छ, अनि मेरो मोबाइलमा ट्याङ ट्याङ पैसा आयो भनेर मेसेज पनि आउँछ।
सानिमा सजिलो यी ब्याङ्किङ एपबाट भुक्तानी गर्नुहोस्,
नगद कारोबारको झन्झटबाट मुक्त हुनुहोस्।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
समाचार अब विस्तारमा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्ध बिहिबार हिजो प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको छ। कंग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले कंग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई भावी मुख्यमन्त्रीमा अघि सार्दै अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। प्रस्तावमा कंग्रेसका 15, माओवादी केन्द्रका 11 र जसपाका 2 सांसदको हस्ताक्षर छ। गुरुङको सरकारलाई दिएको समर्थन फिर्ता गरी अब बन्ने सरकारलाई समर्थन गर्ने जनाएको राष्ट्रिय जनमोर्चाका सांसदले भने प्रस्तावमा हस्ताक्षर गरेका छैनन्। संविधानको धारा 188(4) र प्रदेशसभा नियमावलीको नियम 144(1) बमोजिम मुख्यमन्त्री गुरुङमाथि प्रदेशसभाको विश्वास छैन भनी 3 दलले प्रस्ताव पेश गरेका हुन्। प्रदेशसभा बैठकमा अविश्वासको प्रस्तावमाथि हुने मतदानमा राष्ट्रिय जनमोर्चाका सांसदले पक्षमा मतदान गर्ने आश्वासन दिएको कंग्रेसका वार्ता टोली संयोजक सांसद कुमार खड्काले बताउनुभयो। मुख्यमन्त्री गुरुङ आफ्नो पार्टीको आन्तरिक समस्यामा अल्झिएको, प्रदेश र प्रदेशवासीको हितमा काम गर्न नसकेको र प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको बचाउ र समर्थनमा व्यस्त भएको हुनाले अविश्वासको प्रस्ताव ल्याउनु परेको विपक्षी दलहरूको भनाइ छ। सत्ताका सहयात्री माओवादी केन्द्रलाई समेत अपमान र उपेक्षा गर्दै समन्वय र सहमतिको यात्रालाई कमजोर बनाउन उद्यत रहेको आरोप पनि गुरुङमाथि लगाइएको छ। नेकपा विभाजित भएर एमाले र माओवादी केन्द्र बनेपछि संविधानको धारा 188(2) अनुसार मुख्यमन्त्री गुरुङले विश्वासको मत लिनुपर्नेमा 1 महिनाको समय सीमा नाग्दा समेत विश्वासको मत नलिएर संविधानको अवज्ञा गर्नुभएको छ। अविश्वासको प्रस्तावमा भनिएको छ यो सरकार असंवैधानिक छ, गुरुङ सरकार रहिरहँदा चुनौती र समस्या अझ गम्भीर बन्ने, जनताको अपेक्षा र विश्वास घट्ने, विकास निर्माण र उन्नति पनि कम हुने भएकाले प्रदेशले ठूलो क्षति बेहोर्नुपर्ने हुन्छ। मुख्यमन्त्री गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव कंग्रेस संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्रीमा अघि सारियो, कान्तिपुर दैनिकमा यो समाचार प्रकाशित छ।
कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत लिनुहुने भएको छ। यसका लागि प्रदेशसभाको 7 अधिवेशन आज सुरु हुँदैछ। अधिवेशनको पहिलो बैठकमा सरकारले 2 अध्यादेश टेबल गर्ने र विश्वासको मत सम्बन्धी प्रक्रिया अघि बढ्ने प्रदेशसभा सचिवालयले जनाएको छ। सत्तारूढ दल माओवादी केन्द्रको संसदीय दलले हिजो मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत लिने निर्णय गरेको छ। अस्थिरता निम्त्याउने खेल सुरु गरियो, यसले कर्णालीको समृद्धिमा बाधा पुग्छ, तसर्थ हामीले संसदमा विश्वास विश्वासको मत लिने निर्णय गरेका हौं। प्रमुख सचेतक सीता कुमारी नेपालीले भन्नुभयो, प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दल र सांसदहरूलाई मुख्यमन्त्रीको पक्षमा मत दिन आग्रह गरेका छौं। सत्ता सहयात्री एमाले साथ छाडेपछि मुख्यमन्त्री शाही संकटमा पर्नु भएको हो। एमाले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने तयारी गरेको छ, तर माओवादी केन्द्रले सहजै नेतृत्व नछाड्ने देखिएको छ। एमाले चैत 5 गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। समर्थन फिर्ता लिएको 30 दिनभित्र विश्वासको मत लिनुपर्ने कानूनी व्यवस्था छ। त्यही अनुसार नै मुख्यमन्त्री शाहीले प्रदेशसभामा विश्वासको मत लिन लाग्नु भएको हो। कर्णालीमा विश्वास खोज्दै मुख्यमन्त्री शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा समाचार छ।
लुम्बिनी प्रदेश सरकार परिवर्तनका लागि एमाले इतरका राजनैतिक दलहरू अविश्वासको प्रस्तावको कसरतमा जुटेका छन्। वर्तमान मुख्यमन्त्री शंकर पोखरेललाई नेतृत्वबाट विदाई गर्नुपर्ने निष्कर्ष सहित कंग्रेस, माओवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा अविश्वासको प्रस्ताव दर्ताका लागि अन्तिम टुङ्गोमा पुग्ने गरी कसरत थालेका हुन्। मुख्यमन्त्री पोखरेललाई सरकारको नेतृत्वबाट हटाउने अन्तिम निर्णयमा पुगिसकेका यी दलहरूले मुख्यमन्त्री विरूद्ध हस्ताक्षर समेत संकलन गरिसकेका छन्। एमालेका 41 र जनता समाजवादी पार्टीका एकजना सांसद बाहेक 42 सांसदले मुख्यमन्त्री विरूद्ध अविश्वास प्रस्तावका लागि हस्ताक्षर समेत गरिसकेको स्रोतले बताएको छ। उक्त हस्ताक्षर आन्तरिक मामिला तथा कारण मन्त्री कुलप्रसाद केसीलाई बुझाइएको छ र यो हस्ताक्षर सहित मुख्यमन्त्री विरूद्ध अविश्वासको प्रस्ताव संसदमा दर्ता गर्ने तयारी भएको स्रोतको दावी छ। मुख्यमन्त्री विरूद्ध अविश्वासको प्रस्तावका लागि हामीले हस्ताक्षर गरिसकेका छौं, कंग्रेसका एक सांसदले भने। स्रोतका अनुसार प्रदेशसभामा रहेका कंग्रेसका 19, माओवादी केन्द्रका 17, जनता समाजवादी पार्टीका 5 र राष्ट्रिय जनमोर्चाका एक सांसदले मुख्यमन्त्री विरूद्ध हस्ताक्षर गरिसकेका छन्। यो संख्या प्रदेशसभाको कुल सांसद संख्याको अल्पमत नै हो। मुख्यमन्त्री विरूद्ध बहुमत जुटाउनका लागि थप एक सांसदको आवश्यकता पर्छ, तर जसपाको महन्त ठाकुर समूहका एक सांसदले भने मुख्यमन्त्री विरूद्ध हस्ताक्षर गरेका छैनन्। यी सांसद कल्पना पाण्डे हुन्। उनलाई मुख्यमन्त्री विरूद्ध हस्ताक्षर नगर्न पार्टी उपल्लो तहबाट आएको निर्देशनका कारण हस्ताक्षर गर्न सकस भएको जसपा स्रोत बताउँछ। जसपाका अन्य 5 सांसदले भने हस्ताक्षर गरिसकेका छन्। मुख्यमन्त्री विरूद्ध हस्ताक्षर संकलन लुम्बिनी प्रदेशको समाचार आजको नागरिक दैनिकले छापेको छ।
माओवादी केन्द्रले हिजो चौथो पटक बागमती प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ। माओवादी केन्द्रलाई अर्को प्रतिपक्षी काङ्ग्रेसले साथ दिएको छ। यो सँगै सभामुख सानु कुमार श्रेष्ठले बैठक अनिश्चितकालका लागि स्थगित गर्नुभएको छ। विद्युतीय बस खरिद र मदन भण्डारी फाउन्डेसनलाई सरकारले उपलब्ध गराउने निर्णय गरेको 50 लाख रुपैयाँको विषयमा माओवादीले सदन अवरुद्ध गर्दै आएको हो। हिजोको बैठकमा भौतिक पूर्वाधार तथा योजना मन्त्री रामेश्वर फुँयालले जवाफ पेश गरे पनि चित्त बुझ्न नआएको भन्दै माओवादी तर्फका प्रदेशसभा सदस्यले विरोध जनाएका हुन्। बैठकको सुरुमा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जमकटेलले सरकारले बदनियतपूर्वक ल्याएको योजना फिर्ता नलिएसम्म बैठक चल्न नदिने बताउनुभयो। पहिला चार्जिङ स्टेशन बन्नुपर्छ, त्यसपछि विद्युतीय बस खरिद गर्न सकिन्छ। नेता जमकटेलले भन्नुभयो, रेल ल्याएर त्रिपालले छोपेर राखे जस्तै बस छोपेर राख्नका लागि हामी खरिद गर्न दिँदैनौ। बागमतीमा अझै संसद अवरुद्ध। आजका पत्र पत्रिकामा समाचार छ।
केन्द्रमा नयाँ सरकार गठबन्धन बनाउन अलमल गरिरहेको प्रमुख प्रतिपक्षी कंग्रेस प्रदेश सरकारमा भने पार्टीलाई लाभ हुने गरी समीकरण बदल्न अग्रसर भएको छ। यसअघि बागमती र प्रदेश एकका मुख्यमन्त्री विरूद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदा मौन रहेको कंग्रेस पछिल्लो पटक गण्डकी प्रदेशमा प्रधानमन्त्री केपी ओली निकट मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई हटाएर आफ्नो नेतृत्वमा सरकार गठन गर्न अघि सरेको हो। कंग्रेसकै अग्रसरतामा 4 दल मिलेर हिजो मुख्यमन्त्री गुरुङ विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। गण्डकी प्रदेशमा एकाएक बनेको यो गठबन्धनले केन्द्रीय राजनीतिलाई समेत तरङ्गित बनाएको छ। केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओली इतर गठबन्धनका लागि प्रयास भइरहेको छ, तर जसपा अनिर्णित रहेका कारण सम्भव भएको छैन। जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले आफ्ना मागका धेरै विषय अघि बढिरहेकाले सडकबाट सत्ता समीकरण बदल्ने विषय आफूहरूलाई स्वीकार्य नहुने बताउनुभयो। उहाँले गण्डकीमा भएको समीकरणका विषयमा छलफल नभएको बताउनुभयो। या त पार्टीले एउटा निर्णय दिनुपर्ने हुन्छ, या प्रदेशहरू स्वायत्त भएकाले उनीहरूले नै प्रदेशको आवश्यकता र औचित्यका आधारमा निर्णय गर्नेछन् भन्नुपर्छ। उहाँले भन्नुभयो, यस विषयमा पार्टीमा कुनै छलफल भएको छैन। जसपाका अर्का नेता राजेन्द्र श्रेष्ठले भने, संघीय अवधारणा बोकेको पार्टी भएकाले गण्डकी प्रदेशको सत्ता समीकरणका विषयमा प्रदेशले निर्णय लिएको बताउनुभयो। प्रदेशमा समीकरण बदल्न कंग्रेस अग्रसर शीर्षकमा कान्तिपुरले समाचार छापेको छ।
यसैबीच जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्त ठाकुरले आफूहरूले केपी ओली नेतृत्वको सरकारको विरोध गर्नुपर्ने कारण नभएको बताउनु भएको छ। नेपाली काङ्ग्रेस र माओवादी केन्द्रले जसपाको साथ लिएर ओली नेतृत्वको सरकारलाई हटाउने तयारी गरिरहेको बेला ठाकुरले आफूले उठाएका मुद्दा सम्बोधन गर्न सरकार सकारात्मक ढंगले अघि बढेको बताउनु भएको छ। हामीले राखेका माग पूरा गर्न सरकारले प्रक्रिया अघि बढाएको छ। प्रधानमन्त्री ओलीसँग भेटेपछि जसपा अध्यक्ष ठाकुरले भन्नुभयो यही विषयमा छलफल आज अर्थात् हिजो भेट भएको हो। कुन प्रक्रिया र कसरी माग सम्बोधन गर्ने भन्नेबारे छलफल भइरहेको जानकारी उहाँले दिनुभयो। आफू वर्तमान सरकारको विरोधमा नभएको प्रश्न पार्दै उहाँले भन्नुभयो अब म यो सरकारको विरोधमा छैन। आजको नागरिकमा समाचार छ।
आफू निकट मुख्यमन्त्री हटाउने गरी प्रदेशमा गठबन्धन बन्ने क्रम सुरु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीको पूर्व राजपा धारलाई आफूतिर तान्न सक्रियता बढाउनु भएको छ। जसपाका माग सम्बोधन गर्न उहाँ लचिलो समेत देखिनु भएको छ। जसपा स्रोतका अनुसार निलम्बित सांसद रेशम चौधरीलाई अदालती प्रक्रियाबाट र अन्य नेता कार्यकर्तालाई फास्ट ट्र्याकबाट रिहा गर्न ओलीले चाहनु भएको छ। उहाँले सरकारलाई समर्थन जनाउन आग्रह गर्नुभएको छ। प्रधानमन्त्रीले बिहान दुवै पक्षका कार्यदल सदस्य समेतको सहभागितामा जसपा अध्यक्ष महन्त ठाकुरसँग संवाद गर्नुभएको थियो। वरिष्ठ नेता राजेन्द्र महतो गृह जिल्लामा रहेकाले बैठकमा सहभागी हुनुहुन्थेन। मधेस र थरुवट आन्दोलनका क्रममा पक्राउ परेका र फरार सूचीमा रहेका 200 बढी नेता कार्यकर्ता विरूद्ध मुद्दा रहेको जसपाको कार्यदल सदस्य समेत रहेका नेता लक्ष्मणलाल कर्णले बताउनुभयो। उहाँका अनुसार सांसद चौधरीका अतिरिक्त नेता कार्यकर्ता विरूद्ध लागेका 20 मुद्दा फिर्ता प्रक्रिया अघि बढाउन सरकार सकारात्मक भएको छ। सरकार जोगाउन तातिए ओली शीर्षकमा कान्तिपुरले समाचार छापेको छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
परिवार जहाँ लुकेको हुन्छ तपाईँ हाम्रो खुसीको संसार। परिवार जसले तपाईँलाई दिन्छ सुख दुःखमा साथ। तर के तपाईँले आफ्नो र आफ्नो परिवारको भविष्यमा आइपर्न सक्ने जोखिम विपत्ति र आर्थिक अनिश्चितताहरूको बारेमा सोच्नु भएको छ?
मैले त जोखिम विपत्ति र आर्थिक अनिश्चितताको ख्याल राख्दै बेलैमा प्राइम लाइफ इन्सुरेन्सका विभिन्न जीवन बीमा योजनाहरूबाट आफ्नो साथै श्रीमती छोराछोरी र सम्पूर्ण परिवारको भविष्य सुनिश्चित गरिसके।
प्राइम लाइफ इन्सुरेन्स र यसका विभिन्न जीवन बीमा योजनाहरू मार्फत आफ्नो र परिवारको भविष्य सुनिश्चित बनाउन सकिन्छ। यसमा बिमाङ्कन नै डबल हुने, विभिन्न घातक रोगहरूका विरुद्ध खर्च बिहोर्ने, समग्र नारीहरूप्रति समर्पित बिमा योजनाहरू सहित 17 बढी जीवन बिमा योजनाहरू रहेका छन्। त्यति मात्र होइन, घरमै बसेर अनलाइन मार्फत नयाँ पोलिसी लिन र नवीकरण शुल्क भुक्तानी पनि गर्न सकिन्छ। थप जानकारीका लागि नजिकैको शाखा कार्यालयहरूमा सिधा सम्पर्क गर्नुहोस्। विगत 12 हर नेपालीको भविष्य सुनिश्चित बनाउँदै प्राइम लाइफ, सुरक्षित भविष्य।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। नेपालगञ्जमा फेरि कोरोना संक्रमण तीव्र रूपमा फैलिएको छ। विद्यार्थी र शिक्षक संक्रमित भएपछि विद्यालय असुरक्षित देखिएका छन्। पछिल्लो पटक नेपालगञ्जमा शिक्षक र विद्यार्थी गरी 14 कोरोना संक्रमण पुष्टि भएको छ। नेपालगञ्ज उपमहानगरपालिकाका नगर शिक्षा प्रमुख गोरख बहादुर थापाका अनुसार स्थानीय धम्बोजी माविका 2 शिक्षक र 2 विद्यार्थी, मंगल प्रसाद माविका 2 त्यस्तै सेन्ट थोमस बोर्डिङ स्कूलका 3, वाटर पार्क महेन्द्र र आदर्श माविका 1 शिक्षक, आदर्श मावि र सन विन माविका 1 विद्यार्थीमा कोरोना पुष्टि भएको छ। यी त अहिलेसम्म पुष्टि भएका मात्रै हुन्, अरू थुप्रै विद्यालयका शिक्षक र विद्यार्थी कोरोना संक्रमित भएका हुन सक्छन्। कसैले थाहा पाएर पनि बाहिर नल्याएका हुन सक्छन्। हामीले पत्ता लगाउने प्रयास गरिरहेका छौँ। नगर शिक्षक प्रमुख थापाले भन्नुभयो, नेपालगञ्जका धेरैजसो विद्यालयमा संक्रमण फैलिसकेको छ। स्थिति निकै खतरनाक भएको छ। संक्रमण फैलिरहँदा पनि विद्यालयहरूले अटेर गरेर कक्षा सञ्चालन गर्दा समस्या थपिएको उहाँको बुझाइ छ। विद्यालय बाहेक बस्तीमा पनि संक्रमण फैलिएको छ। भेरिया अस्पतालका अनुसार कोरोना भाइरसका नयाँ संक्रमितमा धेरैजसो शिक्षक, विद्यार्थी र अभिभावक छन्। कतिपय विद्यालयले स्वास्थ्य मापदण्ड पालना गरे पनि धेरैजसोले त्यसलाई लत्याएका छन्। कोरोना भाइरसका नयाँ संक्रमित विद्यालयबाटै फेला परिरहेका छन्। समयमै विद्यालय बन्द गर्ने विषयमा कुनै पनि जिम्मेवार निकाय गम्भीर भएनन्। एक अभिभावकले भने जिल्ला कोविड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार बाँकेमा सक्रिय संक्रमितको संख्या हिजोसम्ममा 282 पुगेको छ। भेरी अस्पतालको कोविड वार्डमा अहिले 74 जना भर्ना भएका छन्। स्वास्थ्य मापदण्ड लत्याउँदा जोखिममा शिक्षालय नेपालगञ्जमा 14 शिक्षक र विद्यार्थीमा कोरोना। आइतबारदेखि एक साता विद्यालय बन्द। आजको नागरिकमा समाचार छ।
बालबालिकामा कोरोना संक्रमणको दर बढ्दो भए पनि त्यसलाई नियन्त्रण गर्न शिक्षण संस्था बन्द गर्ने विषयमा सरकार दुधारमा परेको छ। विद्यालय बन्द गर्न सरकारमाथि अभिभावकको दबाव बढ्दो छ, तर सरकारका निकायहरूले निर्णय लिन सकेका छैनन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक महिना शिक्षण संस्था बन्द गर्न सुझावसहित सिफारिस गरेको छ। सिसिएमसी र मन्त्री परिषदमा उक्त सुझावबारे छलफल भए पनि निर्णय हुन सकेको छैन। शिक्षा मन्त्रालयले कोरोनाको जोखिम बढे पालिकाहरूले विद्यालय बन्दको निर्णय लिन सक्ने दोहोऱ्याएको छ, तर कोरोना संक्रमित भेटिएका र बढी जोखिममा रहेका पालिकाले शिक्षण संस्था बन्दको निर्णय लिएका छैनन्। संक्रमित बालबालिकाको संख्या बढेपछि छोराछोरीलाई स्कूल पठाउन छाडेको अभिभावक ज्ञानेश्वर अर्यालले बताउनुभयो। निजी विद्यालयले स्कूल बन्द नगराउन सरकारलाई दबाब दिएका छन्। उहाँले भन्नुभयो, सरकारका निकायले निर्णय लिन सकेनन्, बालबालिकाको ज्यान जोखिममा राखेर स्कूल पठाउन चाहेनौ। शिक्षा मन्त्रालयले गत वर्ष संक्रमण बढे बन्द गर्न र संक्रमितको शून्य भए खोल्न सकिने गरी विद्यालय पुनः सञ्चालन कार्यविधि ल्याएको थियो। मन्त्रालयका प्रवक्ता दीपक शर्माले उक्त कार्यविधि अनुसार पालिकाहरूले विद्यालय बन्द गर्ने र खोल्ने निर्णय आफै गर्न सक्ने औल्याउनु भयो। विद्यार्थी शिक्षकमा कोरोना संक्रमण भए विद्यालय आफैले बन्द गराउन सक्छ। भयावह अवस्था आउने सम्भावना देखिए पालिकाले पनि आफ्नो शिक्षण संस्था बन्द गराउन सक्छन्। उहाँले भन्नुभयो, मन्त्रालयले कार्यविधि पालना गर्न सबैलाई आग्रह गरिरहेको छ। देशभरबाट शिक्षण संस्था बन्द गराउनु परे सिसिएमसी वा मन्त्री परिषदबाटै निर्णय हुन्छ। शिक्षण संस्था बन्द गर्ने कि नगर्ने आजको कान्तिपुर दैनिकमा यो समाचार प्रकाशित छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदय त्रिपाठी दिनहुँ जसो भाषणमा भन्नुहुन्छ, कोभिड-19 विरुद्धको थप खोप आवश्यकता अनुसार भारतबाट छिट्टै ल्याइनेछ आउँछ, तर निर्णय गरेको 2 महिनासम्म खोप आएको छैन। नेपालले भारतीय कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियासँग खरिद सम्झौता गरेको 20 लाख डोज खोपमध्ये 10 लाख अझै आइपुगेको छैन। मन्त्री परिषदको फागुन 4 बसेको बैठकले सिरमबाट 20 लाख खोप ल्याउने निर्णय गरेको थियो। 10 लाख डोज खोप नेपालले फागुन 9 पाएको थियो। बाँकी खोप नआएपछि गत चैत 27 परराष्ट्र मन्त्री प्रदीप कुमार गेवाली र भारतका विदेश मन्त्री एस जयशंकर बीच भएको टेलिफोन संवादमा पनि नेपालले आवश्यक खोप उपलब्ध गराउने विषयमा कुरा भएको थियो। त्यति बेला जयशंकरले नेपालले खरिद गरेको र भविष्यमा आवश्यक पर्ने खोप सहयोग गर्ने वाचा गर्नुभएको थियो। कोभिड-19 संक्रमण र मृतकको संख्या बढ्दै गएपछि भारतले केही दिन अघि विदेशमा तत्कालका लागि खोप निर्यात नगर्ने निर्णय गरेको थियो। भारतले केही समय अघिसम्म विश्वका 70 बढी मुलुकमा 6 करोड डोजभन्दा बढी कोभिड-19 खोप निर्यात गरिसकेको छ। खरिद गरेको 10 लाख डोज बाहेक भारतले नेपाललाई माघ 8 10 लाख डोज खोप उपहार स्वरूप दिएको थियो। चैत 2 सातादेखि तत्कालका लागि खोप निर्यात बन्द गरेको भारतले नेपालको सवालमा भने बन्द नगरिएको जनाएको छ, तर व्यवहारमा नेपालले खरिद गरेकै खोप पनि आएको छैन। भारतबाट अझै आएन थप खोप। आजको कान्तिपुरमा समाचार छ।
ठेकेदारको लापरवाहीका कारण कर्णालीमा खाद्यान्न ढुवानीमा समस्या देखिएको छ। विशेष गरी 5 जिल्लामा खाद्यान्न ढुवानी हुन सकेको छैन। ठेकेदारले बिक्री केन्द्रमा चामल लैजान अटेरी गरेको सुर्खेतस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जानकारी दिएको छ। अहिले डोल्पाको काइके, मुगुको कालै र रातापानीमा खाद्यान्न ढुवानीमा समस्या देखिएको लिमिटेड सुर्खेतका प्रमुख माधव मिश्रले बताउनुभयो। ठेकेदारले विभिन्न बहाना बनाउँछन्। उहाँले भन्नुभयो, कोही ठेकेदारले स्थानीय तहले लकडाउनका बेलाको पैसा नै नदिएको भनेर आनाकानी गरिरहेका छन्। केहीले ढुवानी दर नै कम भएपछि मानिरहेका छैनन्। पहिले ठेक्का आफ्नोमा पार्न कम रकममा सम्झौता गरेका ठेकेदारले अहिले चामल नै ढुवानी गर्न नमानेको उहाँको भनाइ छ। ठेकेदारले एक साताभित्र खाद्यान्न ढुवानी नगरे मुगुमा खाद्यान्न अभाव देखिनेछ। हुम्लामा केही दिन अघि अभाव भएको भए पनि अहिले हवाई तथा स्थल मार्गबाट खाद्यान्न पुर्याइसकिएको मिश्रले बताउनुभयो। उहाँका अनुसार हुम्ला, मुगु र डुल्पामा सडक सुविधा नभएका कारण हवाई मार्गबाट खाद्यान्न ढुवानी हुन्छ। सुदूरपश्चिमको बझाङ बाजुरा हुँदै पनि कर्णालीका हिमाली जिल्लामा ठेकेदारले खाद्यान्न ढुवानी गर्ने गरेको उहाँले जानकारी दिनुभयो। हरेक वर्ष खाद्यान्न ढुवानीमा ढिलाइ गर्नेलाई बारम्बार पत्र लेखेर ताकेता गरिरहेको कम्पनीले जनाएको छ। खाद्यान्न ढुवानीमा लापरवाही हुने कुरा हामीले मात्रै अनुगमन गरेर सकिँदैन, मिश्रले भन्नुभयो, हामीसँगै पालिका र प्रशासनले पनि साझेदारी गरेर अगाडि बढ्नुपर्छ। खाद्यान्न ढुवानीमा आनाकानी ठेकेदारले एक साताभित्र ढुवानी नगरे मुगुमा खाद्यान्न अभाव हुने आजको कान्तिपुर दैनिकमा यो समाचार प्रकाशित छ।
नेपाल विद्युत प्राधिकरणलाई भारतीय ऊर्जा बजारबाट विद्युत खरिद गरी आयात गर्न बाटो खुलेको छ। भारतको ऊर्जा मन्त्रालयले ऊर्जा एक्सचेन्ज मार्केटबाट विद्युत खरिद गरी आयात गर्न सक्ने गरी बुधबार स्वीकृति दिएसँगै सिधै भारतीय एक्सचेन्ज बजारबाट बिजुली किन्ने बाटो खुलेको हो। यसअघि विद्युत प्राधिकरणले प्रत्येक वर्ष नवीकरण हुने गरी सौदाबाजी नेगोसिएसनका आधारमा भारतबाट बिजुली आयात गरिरहेकामा अब भने भारतीय बजारबाट प्रतिस्पर्धाको आधारमा बिजुली आयात गर्न सक्नेछ। आगामी बर्खामा खेर जाने बिजुली भारतीय बजारमा बिजुली बेच्नका लागि प्रयास भइरहेका बेला भारतले आफ्नो बिजुली निर्यातका लागि खुल्ला बजारमा पनि सहज पहुँच दिएको हो। यद्यपि निर्यातको बाटो भने अझै खुल्ला भएको छैन। विद्युत प्राधिकरणको तथ्याङ्कले भने अझै नेपाल भारतको बिजुलीमा निर्भर देखाउँछ। प्राधिकरणका अनुसार 27,882 मेगावट आवर माग गरेकोमा भारतबाट 17,719 मेगावट आवर आयात भइरहेको छ, जुन कुल मागको 50% भन्दा बढी हो। सुक्खा मौसम र पानी नपरेका कारण खोलामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रको विद्युत उत्पादन उल्लेख्य मात्रामा घटेकाले विद्युत माग र आपूर्तिको व्यवस्थापनका लागि भारतीय ऊर्जा बजारबाट विद्युत खरिद गर्न स्वीकृति पाएकाले तत्काल करिब 30 मेगावट थप खरिदको प्रक्रिया अघि बढाइसकेको छ। भारतबाट नेपालले बिजुली किन्न सहज वातावरण बने पनि निर्यातका लागि भने अझै सहज छैन। प्राधिकरण स्रोतका अनुसार भारतीय बजारबाट आयात गर्न खुल्ला पहुँच दिए पनि भारतीय बजारमा सहज बेच्नका लागि अझै छलफल भइरहेको छ। प्राधिकरणले नेपालमा खपत गरेर बढी भएको बिजुली बिक्रीको स्वीकृतिका लागि भारतमा प्रस्ताव पठाएको छ। भारतीय बजारमा नेपाली बिजुली किन्ने ढोका खुल्यो, बेच्ने बन्द। आजको कारोबारमा समाचार छ।
नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
हिमालयज ऑन टॉप, द बेस्ट सुपर प्रीमियम हिमालयन नेचुरल स्प्रिंग वाटर डायरेक्ट फ्रॉम 3000 मीटर हाइट ऑफ लांगटांग हिमालय रेंज, फिल्टर्ड बाय माइक्रोफिल्टर एंड अल्ट्रावायलेट स्टेराइजेशन सिस्टम, ऑटोमेटेड बॉटलिंग सिस्टम विद नो ह्यूमन टच, recognized as baby feeding water all across the world. Himalayas spring water, Himalayas on top, water from glacier. To learn more, please log on to himalayaswater.com.
This home recharge gari bank ka sarara, this home recharge gari bank ka sarara.
Wow, as the lucky Thursday, म पनि ब्याङ्कक जान सक्छु।
दिस होम रिचार्ज गरी ब्याङ्कक सरारा,
म पनि ब्याङ्कक जान सक्छु।
दिस होम रिचार्ज गरी ब्याङ्कक सरारा।
डिलर दाइ, मलाई फन्ड ट्रान्सफरबाट रिचार्ज गर्दिन।
तिन महिनाको गर्दिन।
तिन महिनामा के पाइन्छ नि?
तिन महिनाभर हरेक हप्ता लकी ड्रमा सामेल।
छ महिनामा चाहिँ?
छ महिनाभर हरेक हप्ता लकी ड्रमा सामेल।
वार्षिक नि?
यो योजनाभर हरेक हप्ता सामेल।
फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्दा डिस्काउन्ट पनि धेरै।
डिश होम रिचार्ज गरी एक्टिभ कस्टमर बन्नुहोस्। हरेक हप्ता बिहिबार हुने लकी ड्रमा सामेल भई हरेक हप्ता दुई जोडीले ब्याङ्कक घुम्नुहोस्।
हामी त सर ब्याङ्कक जानेछ तपाई।
खुशीको उडान सरारा,
डिश होम, खुशीको कनेक्शन। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
नेपाल परिवेशमा अब बाँकी समाचार। झण्डै दुई वर्षदेखि प्रतिनिधि सभामा दर्ता भई प्रक्रिया अगाडि नबढेको एमसिसी सम्झौता अगाडि बढाउन सरकारले पहल थालेको छ। सरकार र सदनको समेत टकरावको अवस्था बन्दै आएको सम्झौता कार्यसूचीमा अगाडि बढाउन प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले चासो दिनुभएको हो। प्रधानमन्त्री ओलीले कार्यव्यवस्था परामर्श समितिमा सरकार प्रतिनिधि कानून न्याय तथा संसदीय मामिला मन्त्रीलाई कार्यसूचीमा अगाडि बढाउन निर्देशन दिनुभएको हो। प्रधानमन्त्रीको निर्देशनअनुसार कार्यसूचीबारे सभामुखसँग परामर्श गर्ने कानून न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिनुभयो। पछिल्ला केही दिन यता प्रधानमन्त्री ओली, परराष्ट्र मन्त्री प्रदीप गिमाली, नेकपा एमालेका सांसद खगराज अधिकारीले समेत एमसिसी अगाडि नबढाइएको भन्दै असन्तुष्टि जनाउनु भएको थियो। सार्वजनिक मञ्चमा प्रधानमन्त्री तथा सदनमा परराष्ट्र मन्त्री तथा सांसदहरूले उक्त विषयमा ध्यानाकर्षण गर्दै आउनु भएको छ। गोर्खापत्रमा यो समाचार प्रकाशित छ।
फोहोर पनि खरिद, त्यो पनि स्थानीय तहले। अचम्म मान्नु पर्दैन, दाङको घोराही उपमहानगरपालिकाले पहिलो पटक फोहोर खरिद सुरु गरेको छ। नयाँ वर्षको आगमनसँगै नयाँ अभियान स्वरूप नगरले फोहोर खरिद सुरु गरेको हो। नगरपालिकाले फोहोर खरिद कार्य नयाँ बस पार्कबाट थालनी गरेको छ। फोहोरलाई मोहोर बनाउने अभियान अन्तर्गत फोहोर वस्तु खरिद गर्न सुरु गरिएको घोराही उपमहानगरपालिका वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक तथा वडा नम्बर 14 वडाध्यक्ष शक्तिराम डाङ्गीले जानकारी दिनुभयो। उपमहानगरपालिकाले प्लास्टिकको बोतल सहित नरम पोलिथिन 1 किलोलाई 10 रुपियाँ, कपडा प्रति केजी 5 रुपियाँ, सुर्तीजन्य प्लास्टिकको फोहोर प्रति केजी 2 रुपियाँ, त्यस्तै कापी सहित वर्गीकरण अनुसारका फोहोरलाई 10-20 रुपियाँ प्रति किलोमा खरिद गरिने डाङ्गीले जानकारी दिनुभएको छ। फोहोर किन्दै घोराही उपमहानगरपालिका, आजको कारोबारमा समाचार छ।
12 वैशाख 2072 क्षतिग्रस्त ऐतिहासिक पुरातात्विक धरहरा नजिकै 22 तलाको नयाँ धरहरा ठडिएको छ। पुनर्निर्माण अन्तर्गत संरचना तयार भएको धरहराको आगामी 11 वैशाखका दिन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। सरकारले पछिल्ला दिनमा सांस्कृतिक सम्पदा निर्माणदेखि विभिन्न विकास निर्माण कार्यलाई तीव्रता दिँदै आएको छ। धरहराको 22 तलामाथि टावर निर्माण भइरहेको छ। 11 वैशाखका दिन टावरतर्फको भाग उद्घाटन गर्न लागि टावरतर्फको भागमा अहिले रङ्ग लगाउने र बत्ती जोड्ने काम भइरहेको छ। राजधानी दैनिकले समाचार छापेको छ।
भारतीय आधार कार्ड भएका शंकास्पद बंगलादेशी नागरिक पक्राउ परेपछि उनीहरूको अवैध बसोबासबारे थप खुलासा भएको छ। धुलाबारीबाट मंगलबार जयन्त सिंह नाम गरेका बंगलादेशलाई प्रहरीले पक्राउ गरेको छ। उनी 4 वर्षदेखि झापाको धुलाबारीमा बस्दै आएका थिए। बंगलादेशमा आपराधिक गतिविधिमा संलग्न रहेका उनी अवैध रूपमा भारत प्रवेश गरी भारतीय आधार कार्ड बनाएर नेपालमा बस्दै आएको प्रहरी स्रोतको भनाइ छ। भारतीय आधार कार्ड बोकेर बंगलादेशी नेपालमा, आजको कान्तिपुरमा समाचार छ।
सीमा सम्बन्धी बैठक बस्न नेपालले तारन्तार पहल गरे पनि भारतले व्यवस्था गरेको छ। नेपालले बाउन्ड्री वर्किङ ग्रुप बीडब्ल्यूजीको बैठकका लागि 3 पटक औपचारिक रूपमै पत्र पठाएर 5 मिति प्रस्ताव गरे पनि भारतले कुनै जवाब पठाएको छैन। भारतको व्यवस्थाले प्रत्येक वर्ष हुनुपर्ने बीडब्ल्यूजी बैठक प्रभावित भएको छ। बीडब्ल्यूजीको पछिल्लो बैठक सन् 2019 नोभेम्बरमा देहरादूनमा भएको थियो। कोविडका कारण फिल्डमा जान सम्भव नरहेको जस्ता कारण देखाएर भारतले अनौपचारिक रूपमा बैठकको मितिप्रति असहमति जनाएको छ, तर औपचारिक जवाब आएको छैन। परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने आजको कान्तिपुर दैनिकमा यो समाचार प्रकाशित छ।
निर्यात व्यवसायी महासंघले 3 वर्षमा हालको निर्यातलाई दोब्बर बनाउने 3 वर्ष रणनीति सार्वजनिक गरेको छ। महासंघले आगामी 3 वर्षमा नेपालको निर्यात व्यापारको आकार 1 अर्ब अमेरिकी डलरबाट 2 अर्ब डलर र आगामी 5 वर्ष अर्थात् सन् 2025 को अन्त्यसम्ममा 7 अर्ब डलर बनाउने लक्ष्य सार्वजनिक गरेको हो। महासंघले निर्यात वृद्धिका लागि 2021-23 सम्मको रणनीतिक योजना समेत तयार गरेको छ। आजका पत्र पत्रिकामा समाचार छ।
केराउ, सुपारी, छोकडा र नधुल्याएको मरिच सीमित परिमाणमा आयात गर्न पाउने गरी प्रतिबन्ध फुकुवा गरेको सरकारले कोटा वितरण पुनः स्थगन गरेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हिजो सूचना प्रकाशन गर्दै कोटा वितरण स्थगन गरेको जनाएको छ। आजका पत्र पत्रिकामा समाचार छ।
अब अन्तर्राष्ट्रिय समाचार। भारतमा एकै दिन 2,16,000 भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ओल्डोमिटरको तथ्याङ्क अनुसार पछिल्लो 24 घण्टामा भारतमा 2,16,850 जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस अवधिमा त्यहाँ 1,183 जना संक्रमितको मृत्यु भएको छ। यससँगै भारतमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 1,42,87,740 पुगेको छ। भारतपछि सबैभन्दा धेरै संक्रमित ब्राजिलमा फेला परेका छन्। त्यहाँ हिजो मात्रै 80,500 भन्दा धेरै संक्रमित थपिँदा 3,774 जनाको मृत्यु भएको छ। यसै गरी अमेरिकामा थप झन्डै 72,000 संक्रमित फेला परेका छन् भने 877 जनाको मृत्यु भएको छ। टर्कीमा 61,500, फ्रान्समा 38,000, जर्मनीमा 30,000 तथा अर्जेन्टिनामा थप 24,000 भन्दा धेरै संक्रमित फेला परेका छन्।
अब खेल समाचार। इन्डियन प्रिमियर लिग क्रिकेट आइपिएल क्रिकेटमा राजस्थान रोयल्सले पहिलो जित निकालेको छ। गैराती भएको खेलमा दिल्ली क्यापिटल्सलाई 3 विकेटले हराउँदै जारी लिगमा राजस्थानले पहिलो जित निकालेको हो। मुम्बईमा भएको खेलमा दिल्लीले दिएको 148 रनको लक्ष्य राजस्थानले 19 ओभर 4 बलमा 7 विकेट गुमाएर पूरा गर्यो। राजस्थानको जितमा डेभिड मिलरले 62 रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै क्रिस मोरिसले अभिजित 36 रन जोड्दा जयदेव उनाकरले अभिजित 11 रन बनाए। राहुल टेवाटिया 19 रनमा आउट भए। दिल्लीका अभेश खानले 3 विकेट लिए। क्रिस वर्क्स र कागिसो रवाडाले 2-2 विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले 20 ओभरमा 8 विकेट गुमाएर 147 रन बनाएको थियो। दिल्लीका लागि कप्तान ऋषभ पन्तले 51 रनको अर्धशतकीय इनिङ्स खेले। जितसँगै राजस्थानले 2 खेलमा 2 अङ्क जोडेको छ। राजस्थान लिगको 5 स्थानमा रहेको छ। दिल्ली 2 खेलमा 4 अङ्क जोडेर 4 स्थानमा रहेको छ। दिल्लीको यो पहिलो हार हो। हामी नेपाल परिवेशको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
गण्डकी प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता। कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने।
स्वास्थ्य मापदण्ड लत्याउँदा विद्यालयहरू कोरोनाको उच्च जोखिममा। शिक्षण संस्था बन्द गर्ने कि नगर्ने भन्नेमा अन्यल।
ठेकेदारको लापरवाहीका कारण कर्णालीमा खाद्यान्न ढुवानीमा समस्या। नेपालले भारतबाट बिजुली किन्ने ढोका खुल्यो, बेच्ने बन्द।
भारतमा एकै दिन 2,16,000 भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि। ब्राजिलमा झण्डै 4,000 संक्रमितको मृत्यु।
र आइपिएल क्रिकेटमा राजस्थानद्वारा दिल्ली 3 विकेटले पराजित।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी संयोग नेपाललाई धन्यवाद। ईश्वरी र रविन्द्र बिदा हुन्छौ। नमस्कार।